تفسیر سورت الدحا مکی سورت ہے، اس کی 11 آیات اور 1 رکوع، الفاظ اور کلمات کی تعداد 40 جبکہ حروف 192 ہیں. پہلے ہی لفظ کو اس سورت کا نام قرار دیا گیا والدحا، اور مکہ معظمہ کے بالکل ابتدائی دور کی نازل شدہ سورتوں میں سے ہے. اس کا موضوع رسول اللہ صلی اللہ علیہ وسلم کو تسلی دینا ہے اور آپ کی اس پریشانی کو دور کرنا. نزول وحی کا سلسلہ رک جانے کے بعد آپ بہت پریشان ہو گئے تھے کہ مجھ سے کوئی قصور تو نہیں ہو گیا، کہ میرا رب مجھ سے ناراض تو نہیں ہو گیا کہ اس نے مجھے چھوڑ دیا. تو اللہ تعالیٰ نے آپ کو اطمینان دلایا کہ وحی کے نزول کا سلسلہ کسی ناراضگی کی بنا پر نہیں روکا گیا، بلکہ اس میں بھی جو ہے ایک حکمت ہے. فرمایا وَالضُّحَى وَاللَّيْلِ إِذَا سَجَى مَا وَدَّعَكَ رَبُّكَ وَمَا قَلَى. قسم ہے روز روشن کی. اور دوحا کا لفظ جو ہے یہ استعمال کیا جاتا ہے روز روشن کے لیے. آپ یوں یاد رکھیں اس کو کہ یہاں پر یہ لفظ جو ہے لیل کے مقابلے میں آیا ہے، تو چاشت کے وقت کو کہتے ہیں، اس وقت کو جب دن خوب اچھی طرح جو ہے وہ چڑھ آئے اسے دوحا کہا جاتا ہے. واللیلی اور رات کی قسم، اذا سجا جب وہ سکون کے ساتھ تاریخ ہو جائے. اب آپ دیکھیں کہ سجا کا لفظ جو ہے یہ استعمال کیا جاتا ہے تاریکی چھا جانا. سجا کا لفظ جو ہے اس کا 5واں درجہ ہے. قرآن میں تاریکی کے چھا جانے کے لیے 6 لفظ آئے ہیں، اور سجا سین جیم یا اس کے معنی ہے رات کا سنسان اور خاموش ہو جانا. سجل میت، میت پر چادر ڈال کر لپیٹنا، چھپا دینا. اسی طرح سجا معائب اخیق، اپنے بھائی کے عیبوں کو چھپاؤ. تو عام طور پہ میت کو چھپانے کے لیے اور بھائی کے عیبوں کو چھپانے کے لیے یہ لفظ استعمال کیا جاتا ہے. اسی سے یہ لفظ جو ہے اس میں چھپانے کا تصور پایا گیا اور پرسکون ہونے کا بھی. اب آپ دیکھیں گے کسی کے عیبوں کو اگر چھپانا ہے تو آپ کو چھپانے کے ساتھ ساتھ خود بھی پرسکون رہنا پڑے گا نا. اگر آپ پرسکون نہیں ہوں گی تو پھر کیا ہوگا کہ بے چینی ہوگی اور اس کے عیب جو ہیں وہ ظاہر ہو جائیں گے. اور اسی طرح اگر میت جو ہے اس کو ہم چھپانا چاہتے ہیں تو چادر ڈال کر چادر میں اس کو لپیٹ دیا جاتا ہے، چھپا دیا جاتا ہے. تو رات کا اتنا حصہ گزر جائے کہ سب لوگ سو چکے ہوں، ایک طرف اندھیرا بھی پوری طرح چھا گیا ہے اور اندھیرے کے ساتھ ساتھ دوسری طرف جو ہے وہ خاموشی بھی چھائی ہوئی ہے، رات بڑی سنسان ہے. قسم ہے روز روشن کی اور رات کی. ایک طرف روز روشن ہے کہ دن نکلا ہوا ہے، سورج جو ہے وہ تیز ہے اور اس کی کرنیں ہیں، اس کی تمازت ہے، دن کی حرارت کی روشنی ہے. اور دوسری طرف رات، رات کا اندھیرا، اور رات اس طرح سے چھائی ہے کہ ہر طرف جو ہے وہ کائنات میں خاموشی ہو گئی ہے، سکون ہو گیا ہے. اس میں ایک بات کو آپ یاد رکھیں کہ جوں جوں رات بڑھتی جاتی ہے ویسے ویسے جو ہے وہ خاموشی بڑھتی جاتی ہے. رات کا قرار پکڑنا کیا ہے؟ ظلمت کا، اندھیرے کا مکمل طور پر چھا جانا، اور اس کے ساتھ ساتھ انسان سوتے ہیں، جانور سوتے ہیں، بچے سب سو جاتے ہیں، بولنے چالنے کی آوازیں سب ساکن ہو جاتی ہیں. تو آپ دیکھیں کہ دونوں چیزیں ایک دوسرے کی کتنی اپوزٹ ہیں. ایک طرف دن کی روشنی، جو ہی صبح ہوتی ہے ساتھ سب سے پہلے جو ہے وہ مرغ کی آواز آتی ہے، پھر جانوروں میں سے بھیڑ سب سے پہلے اٹھتی ہے، پھر اور جانور ایک ایک کر کے، حتیٰ کہ انسان جو اشرف المخلوقات میں سے ہیں وہ بھی اٹھ جاتا ہے. اور پھر کیا ہے کہ جوں جوں پھر سورج چڑھتا ہے اور انسان کی ایکٹیویٹیز میں ایک سرگرمی شروع ہو جاتی ہے. تو ایک ہے دن کا حال और दूसरा है रात का, दोनों एक दूसरे के ऑपोजिट है ना, एक में गर्मी है दूसरे में ठंडक है, एक में रोशनी है दूसरे में अंधेरा है, एक में हरकत है लोग मसरूफ हैं और दूसरे में भी क्या है खामोशी है और लोग सोए हुए हैं, बिल्कुल जो है वो खामोश हो गए हैं। तो इससे ये बात पता चलती है अल्लाह ताला ने सबसे पहले चाश के वक्त की कसम खाई, और चाश का जो वक्त है सूरज जब बुलंद हो जाता है लोग अपने कामों में मसरूफ हो जाते हैं, तो ये भी अल्लाह की रहमत है। ये भी इसका ये नहीं मतलब कि जब सूरज निकला तो अल्लाह का रहम पता चल रहा है, अल्लाह की रबूबियत का इजहार है। अब क्या हुआ, सूरज के बाद शाम हुई, सूरज डूब गया, फिर क्या आई रात, रात का अंधेरा है। अब इसका ये नहीं मतलब कि अल्लाह नाराज हो गया, दोनों में तजाद है ना। तो दिन का चढ़ना अल्लाह की रहमत हो और रात का आना अल्लाह की नाराजगी, ऐसा नहीं है। दोनों औकात में अपने अपने फायदे हैं। अगर हमेशा दिन रहता तो लोगों को कितनी तकलीफ होती, अगर हमेशा रात रहती तो लोगों के लिए कितनी अजियत होती, लोगों को कितनी मुश्किल होती। तो यहाँ पे ये बात बताई जा रही है कि दिन का आना भी जो है ये अल्लाह ताला की रहमत की निशानी है, और रात का नमूदार होना भी ये अल्लाह की रहमत की निशानी है। रात और दिन एक दूसरे का तजाद है, रोशनी और अंधेरा, लेकिन दोनों मिलकर जो है वो मुकम्मल होते हैं। इन दोनों के अंदर एक यकसानियत है, साजगारी है, और दोनों के जरिए जो है वो क्या है, कायनात का निजाम चलता है, और दोनों की इंसान को जरूरत होती है। देखें मसलन कुरान में सूरत यूनुस आयत 67 में फरमाया, हुवा लजी जअल लकुमुल लैला लितस्कुनू फीही वन्नहार मुबसिरा, वही खुदा है जिसने तुम्हारे लिए रात को तारीक बनाया ताकि तुम इसमें सुकून हासिल करो, और दिन को रोशन बनाया ताकि तुम इसमें जिद्दोजहद करो। दोनों के जो है वो दोनों का अंदाज मुख्तलिफ है, दोनों की सिफात मुख्तलिफ हैं, लेकिन दोनों अल्लाह की रहमत है। सूरत कसस आयत 73, वमिर रहमतिही जअल लकुमुल लैला वन्नहार, जअल लकुमुल लैला वन्नहार लितस्कुनू फीही वलितब्तगू मिन फज़लिही وَلَعَلَّكُمْ تَشْكُرُونَ। और आप देखिए कि एक मरतबा रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम बीमार हो गए, 2-3 रातें आपने कयाम नहीं किया। एक औरत आपके पास आई और कहने लगी, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम मालूम होता है तेरे शैतान ने तुझे छोड़ दिया है, 2-3 रातों से मैं देख रही हूँ कि वो तेरे करीब नहीं आया, जिस पर अल्लाह ने ये सूरत नाजिल कर दी। ये सही बुखारी की रवायत है। कहते हैं ये औरत अबू लहब की बीवी उम्मे जमील थी, कि वो क्या कह रही है कि तेरे शैतान ने छोड़ दिया है, और अल्लाह ताला ने आयतें नाजिल कर दी कि एक तरफ रोजे रोशन की कसम, दूसरी तरफ रात की जबकि वो सुकून के साथ तारी हो जाए। मा वद्दअका रब्बुका वमा क़ला, नहीं विदिया किया तेरे रब ने तुझको। तो वो दाल ऐन का लफ्ज जो है हम अलविदा के लिए भी इस्तेमाल करते हैं ना, कि किसी को रुखसत कर देना, किसी को खुदा हाफिज कह देना। अब अल्लाह रब्बुल इज्जत कह रहे हैं कि तेरे रब ने तुझे जो है वो छोड़ा नहीं है। मा वद्दा का, और वद्दा का लफ्ज वैसे तो वौदाल ऐन का मतलब क्या है कि किसी को जो है वो खुदा हाफिज कह देना, जैसे मुसाफिर को रुखसत किया जाता है, सलामती की दुआ दी जाती है। लेकिन मा वद्दा का मानी है कि मैंने फलां को छोड़ दिया, तो कहा कि मैंने तुझे छोड़ा नहीं है, तुम्हें अलविदा नहीं कह दिया। एक होता है ना कि ऐसे हमेशा के लिए छोड़ देना, नाराज हो जाना, कहा नहीं मैंने तुझे हरगिज नहीं छोड़ा। कौन? रब्बू का, तेरे रब ने नहीं छोड़ा। वह मां कला, और ना ही जो है वो तुझसे नाराज हुआ। तो इससे ये बात भी पता चलती है कि अल्लाह रब्बुल इज्जत ये बात बता रहे हैं कि अल्लाह ने ना तुझे छोड़ा है और ना ही वो तुझसे नाराज हुआ है। और आप देखिए कि ये लफ्ज जो है आप कई दफा पढ़ चुकी हैं पहले भी, کہ یہ لفظ قلا کا لفظ بیزاری کے لیے استعمال کیا جاتا ہے. کسی کا بیزار ہو جانا, اور یہاں پہ بیزار ہونے کے لیے آیا ہے قلا. جیسے تبرع بھی بیزاری ہے, مقتا بھی بیزاری ہے. تو یہ قاف لام یا کسی سے ناراضگی کی بنا پر بیزار ہونا, یہ ناراضگی کی شدت کے لیے قلا لفظ استعمال کیا جاتا ہے. آپ پیچھے پڑھ بھی چکی ہیں انی لعملکم من القالین, ہے نا, کہ میں نے جو ہے ناراضگی کی وجہ سے تمہیں نہیں چھوڑا. اچھا, بعض اوقات جو چیز بہت ناپسند ہوتی ہے تو انسان اسے گھن کھاتا ہے, جیسے کہ اس کو چھوڑ ہی دے گا. اسی طرح یہ جو لفظ ہے نا قاف لام یا, یہ کھجور اور ستو ڈال کر تلنے کے لیے بھی استعمال ہوتا ہے. مقلا, فرائی پین کو مقلا کہتے ہیں, میم قاف لام الف اور پھر گولتا, مقلا تن. فرائی پین میں چیز کو فرائی کیا جاتا ہے نا, تو دل کے اندر جب کسی کے لیے نفرت اور دشمنی ہوتی ہے تو ایسے یہ دل فرائی پین بن گیا, تو اس کے اندر ہے نفرت, ناراضگی. تو یہاں پہ کیا کہا جا رہا ہے کہ اگر اس کو قاف لام واو کے معنی میں لیں تو پھینکنے کے معنی بھی دے گا, اور قاف لام یا کے معنی میں لیں تو تلنے کے لیے بھی استعمال ہوتا ہے. تو جیسے کسی چیز کو تل دیا جاتا ہے نا بہت زیادہ, جیسے کسی سے دشمنی ہو, تو کہا کہ میں تجھ سے ناراض نہیں ہوا. بڑی خوبصورت بات ہے. اللہ تعالی بتا رہے ہیں کہ جب سورج کی روشنی اور حرارت ہوتی ہے تو بھی یہ اللہ کی جو ہے وہ ربوبیت کی دلیل ہے, اور جب رات ہوتی ہے تو یہ بھی ضروری ہے. جیسے سورت فجر میں آپ پڑھ چکی کہ انسان کے صبر کا بھی اللہ امتحان لیتا ہے اور شکر کا بھی امتحان لیتا ہے. اس آیت میں ایک بڑی عام حقیقت کو بتایا گیا کہ رسول اللہ کو تسلی دی گئی, کیونکہ فترۃ الوحی کا زمانہ ہے, وحی نازل نہیں ہو رہی. رسول اللہ بہت اداس ہیں, پریشان ہیں کہ کہیں اللہ تعالیٰ مجھ سے ناراض تو نہیں ہو گئے کہ وحی جو ہے وہ آنی رک گئی ہے. آپ کو یہ بھی یاد ہوگا کہ وحی رسول اللہ صلی اللہ علیہ وسلم پر جب نازل ہوتی تھی تو وحی کے نزول کی شدت, وحی کے نزول کی شدت برداشت کرنا آپ کے لیے مشکل ہو جاتا تھا. اور پھر کیا ہوتا تھا کہ شروع شروع میں کیا ہوا کہ ابتدائی دور میں نبوت کے آپ پر پھر بیچ میں وقفہ بھی دیا گیا تاکہ آپ اپنے آپ کو وحی کے نزول اور وحی کو یاد رکھنے کے جو ہے اس کے متحمل کر سکیں. تو یہاں پہ یہ دن کی روشنی کیا ہے, وحی کا نازل ہونا. رات کا سکون کے ساتھ چھا جانا کیا ہے, وحی کا رک جانا. تو جس طرح دن کی روشنی اور رات کی تاریکی جو ہے وہ دونوں کا فائدہ ہے, اس کا یہ نہیں مطلب کہ اللہ ناراض ہوتا ہے تو رات اور جب دن ہے تو اللہ راضی ہے. اللہ کی ایک عظیم حکمت اور مصلحت کے تحت ایسا ہے. بالکل اسی طرح کبھی وحی کا بھیجنا, کبھی اس کا روک دینا, یہ بھی اس میں بھی اللہ کی حکمت اور مصلحت ہے. کیونکہ اگر ہم مسلسل دن کی روشنی رہے گی تو لوگ تھک جائیں گے, سارا دن کام کر کے پھر وہ مزید کام نہیں کر سکتے, ان کو سکون کی ضرورت ہے, رات کے اندھیرے کی ضرورت ہے. اسی طرح مسلسل وحی جو ہے وہ آپ کے اعصاب اس کو برداشت نہیں کر سکتے, آپ اس کو لے نہیں سکتے. اس لیے اللہ تعالیٰ نے وقتاً فقتاً فترہ فترہ نزول وحی کا سلسلہ یعنی رک جانا, اس کا بھی جو ہے وہ اطلاق کیا, اپنی مصلحت کی بنا پر اس کو رکھا تاکہ جب آفتاب وحی کا جو ہے وہ نزول ہو, آفتاب وحی طلوع ہو, تو ایسے ہی جیسے کہ روزے روشن, اور جب وہ رک جائے تو ایسے ہی جیسے کہ سکون شب. اس سے عمل کا اصول کیا نکلتا ہے, یہ بات پتا چلتی ہے کہ اللہ کی ہر چیز میں ایک حکمت ہے, اللہ کے ہر فیصلے کے اندر جو ہے ایک مزید مصلحت ہے جو بعض اوقات ہماری سمجھ میں نہیں آتی. وَلَلْآخِرَةُ خَيْرُ لَكَ مِنَ الْأُولَى, اور یقیناً تیرے لیے بعد کا دور, الْآخِرَةُ بعد کا دور, خَيْرٌ زیادہ بہتر ہے, لکا آپ کے لیے, من الْأُولَى پہلے دور سے. اب یہاں پہ اس ایک آیت میں رسول اللہ صلی اللہ علیہ وسلم کو تسلی دی جا رہی ہے, خوشخبری سنائی جا رہی ہے کہ تھوڑے دنوں کی بات ہے, مکی دور ہے بڑا مشکل ہے, انقریب آپ پر مدنی دور آنے والا ہے. ابھی کافر جو ہیں آپ کو ستا رہے ہیں, مسلمانوں کو پیٹا جا رہا ہے, مسلمان ظلم و ستم کی چکی میں پیسے جا رہے ہیں, جلدی اللہ تعالیٰ آپ پر اچھے دن لے آئیں گے. بعد کا دور پہلے دور سے بہتر ہے. दूसरी एक और बात हमें पता चलती है और वो ये कि आखिरत दुनिया से बेहतर है। बात एक ही है कि जो मुसलमान हैं वो दुनिया में सताए जाते हैं, दुनिया मुसलमानों के लिए क्या है, आजमाइश का घर है, मुश्किलात में घेर दी गई है, लेकिन जल्दी ही अल्लाह ताला जो है एक अच्छा दौर जो है वो आप पर लाने वाले हैं। तो दरअसल ये आयत जो है इसमें एक अजीम शान खुशखबरी दी गई है, अजीम शान खुशखबरी और एक पेशीन गोई की गई है कि आपकी जिंदगी का हर आने वाला दौर पहले वाले दौर से बेहतर होगा। आहिस्ता आहिस्ता इस्लाम को तरक्की होगी, मुसलमान बढ़ते जाएंगे, और ये वादा दुनिया की जिंदगी तक महदूद नहीं है बल्कि आखिरत में भी जो है वो बड़ा बुलंद मुकाम मुसलमानों को और आपको मिलने वाला है। और आपको पता ही ना आखिरत में रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को क्या मिलने वाला है, मकाम महमूद। वला सौफ युतीका रब्बुका फतरदा, करीब तुम्हारा रब तुम्हें इतना देगा कि तुम खुश हो जाओगे। क्या मानी है इसके कि अल्लाह जब देने पर आता है ना तो ज्यादा देर थोड़ी लगती है, ये अल्लाह ताला अपने इनामात की तरफ जो है वो निशानदेही कर रहे हैं, तवज्जो दिला रहे हैं, बता रहे हैं कि वो वक्त दूर नहीं जब तुम पर तुम्हारे रब की अता और बख्शिश की बारिश होगी, आप खुश हो जाएंगे। और आप देख लें रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी ही में क्या हुआ कि मक्का से मदीना की तरफ हिजरत, ये क्या है, ये अल्लाह की अनायत है ना, कैसे सख्त हालात हैं लेकिन आपने और आपके साथियों ने हिजरत की। फिर दूसरी बात आप देखें कि दुनिया ही में अजीमुशान फतुहात के लोग जो थे जौक दर जौक दीन इस्लाम को कबूल करने लगे। सूरत फतह जो है उससे भी पता चलता है और सूरत नसर से भी कि क्या क्या हुआ कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम और मुसलमानों ने अपनी जिंदगी में देखा कि कैसे लोग दीन को कबूल करते चले जाते हैं। सूरत नसर में अल्लाह रब्बुल इज्जत फरमाते हैं वरईतन नास यदखुलून फी दीनिल्लाहि अफवाजा। तो ये सारे इशारे जो हैं इसके अंदर मौजूद हैं कि आपका रब आपको इतना देगा कि आप खुश हो जाएंगे। अगर चंद दिन वही जो है वो रोक दी गई है, उसमें ताखीर हो गई है, इसका ये नहीं मतलब कि आपके रब ने आपको छोड़ दिया है, आपको वही आपके पास आती रहेगी, आपको रहनुमाई मिलती रहेगी, शर्फ और करामत आपके लिए दुनिया में भी है और आखिरत में भी, और आखिरत में तो मकाम महमूद भी ना। फिर आप देख लें कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ने क्या क्या दिया कि दुरूद शरीफ ही आप देख लें, हर नमाज जो हम पढ़ते हैं नमाज मुकम्मल नहीं होती जब तक हम प्यारे रसूल जो है उनके लिए दुआ नहीं करते इब्राहिम अलैहिस्सलाम के साथ ना। और इसी तरह रसूल सल्लल्लाहु अलैहि वसल्लम का लोग नाम रखते हैं। तो अल्लाह ताला ने कहा रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कि मेरा वादा है कि आपकी कुव्वत, आपकी इज्जत, आपकी कदर व मंजिलत और इस्लाम की तरक्की दिन ब दिन बढ़ती चली जाएगी। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने एक मौके पे फरमाया मेरे सामने वो तमाम फतुहात पेश की गई जो मेरे बाद मेरी उम्मत को हासिल होने वाली हैं। इस पर मुझे बड़ी खुशी हुई। तब अल्लाह ताला ने ये इरशाद नाजिल किया क्या वलल आखिरतु खैरुल लका मिनल उला वला सौफ युतीका रब्बुका फतरदा। अब यहां पर जो है आयत नंबर आप देखें 4 को और 5 को तो क्या पता चलता है, हमारे सामने ये बात आती है कि ये दिन जो है वो बदलने वाले हैं, दुनिया और आखिरत दोनों में मुसलमान और प्यारे रसूल की हालत बेहतर होती चली जाएगी। अब काफिर क्या कहते हैं कि वही नाजिल नहीं हो रही इसलिए कि अल्लाह नाराज हो गया है। अब अल्लाह ताला खास तौर पर 3 नेमतों का जिक्र करते हैं, क्या फरमाया अलम यजिदका यतीमन फआवा, क्या उसने तुझको यतीम नहीं पाया, फआवा फिर ठिकाना फराहम किया। अब आप देखें अल्लाह ताला कहते हैं कि मैंने तुम्हें कब छोड़ा, मैं तुमसे कब नाराज हुआ, इसका तो सवाल ही पैदा नहीं होता। सोचो तो सही जब तुम दुनिया में आए तो किस हाल में कि यतीम थे, तुम्हारी पैदाइश से पहले तुम्हारा बाप मर चुका था, अभी जो है आप 6 महीने के थे मां के पेट में, तो वालिद जा चुका था, दुनिया में यतीम आए, तो अल्लाह ताला ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को बेसहारा थोड़ी छोड़ा। क्या हुआ कि फिर आपके दादा अब्दुल मुत्तलिब ने अपनी सुलभी औलाद से बढ़कर जो है वो आपका ख्याल रखा, आपसे प्यार किया। अब दादा फौत हो गए, फिर क्या हुआ कि फिर जो है आपके चचा ने आपकी कफालत जो थी वो करनी शुरू कर दी। और अभी आप देखें कि 6 महीने के बाद जो है, और आप अभी आपकी उम्र 6 साल थी, आपकी वालदा भी चली गई, यानी 6 माह के अभी माँ के पेट में थे तो बाप चला गया, दुनिया में आए नहीं, और वालदा 6 साल पास नहीं, फिर वो भी चली गई। तो शफकत पिदरी है या माँ की ममता है या फिर दादा है, एक एक करके ये लोग जाते जा रहे हैं, और लेकिन अल्लाह ताला उसके बाद एक और सहारा देते हैं। 8 साल के हुए तो दादा अब्दुल मुत्तलिब फौत हो गए, अब आपकी सरपरस्ती आपके एक छोटे चचा अबू तालिब ने संभाली, उलाद से बढ़कर आपको प्यार दिया, हत्ता के जब आप नबूवत आपको मिली, सारा खानदान आपका दुश्मन हो गया, तो तब भी उन्होंने आपका साथ ना छोड़ा, गो के वो इस्लाम नहीं लाए, शेब अबी तालिब में भी आपका साथ दिया, हर तरह की दुश्मनी जो थी वो अपने जिम्मे ली, और मक्की दौर के 10 साल तक आपकी सरपरस्ती की, जिसमें से 3 साल शेबे अभी तालिब में आपके साथ रहे, फिर ये सहारा खत्म हो जाता है। अब ये सहारा खत्म होता है और क्या हुआ, साथ ही रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कुछ अरसे बाद जो है मदीना की तरफ हिजरत कर गए, और हिजरत से पहले ही मदीना के अंसार बैते उकबा उला और सानिया में जो है वो आपकी जिम्मेदारी ले चुके हैं, आपकी हिफाजत की जिम्मेदारी उन्होंने ली, और बड़ी जुरतमंदी के साथ उन्होंने अपनी जो थी वो वादे को जो है और हिफाजत की जिम्मेदारी को जो है वो पूरा किया। तो अल्लाह ताला ने आपको एक से एक बढ़कर जो है वो सरपरस्ती अता की। अलम यजिद का यतीमन फआवा, क्या उसने तुमको यतीम नहीं पाया और फिर ठिकाना फराहम कर दिया। इससे हमारे लिए अमल का एक और सूल भी निकलता है, और वो ये कि जो यतीम होते हैं ना, यतीमों की कफालत बड़े अजर की बात है, यतीमों के साथ उसने सलूक करना चाहिए, उनको बेयारों मददगार नहीं छोड़ना चाहिए, इसलिए कि जो यतीम हो जाता है वो अल्लाह की डायरेक्ट निगरानी में होता है। वालिद को भी तो अल्लाह ही देता है ना, वालिद हैं, वालदा हैं, अगर वो दुनिया से चले गए हैं, वालिद चला गया है, तो अल्लाह ताला कहते हैं कि फिर यतीम डायरेक्ट मेरी निगरानी में आ जाते हैं। बहुत सी आयात और हदीस ऐसी हैं जिसमें यतीमों के साथ उसने सलूक की तरगीब दी गई। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का ये कहना कि मैं और यतीम का कफील जन्नत में इस तरह इकट्ठे होंगे, फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी शहादत की और वस्ती उंगली की तरफ इशारा किया और उन्हें थोड़ा सा खोल दिया। ये बुखारी की रवायत है कि जन्नत में जैसे ये दरमियान वाली उंगली और शहादत की उंगली दोनों इकट्ठी इकट्ठी होती है ना, कि दोनों जो है वो हम इकट्ठे होंगे। वह वजह और तुम्हें नवाकफे राह पाया, फिर हदायत बख्शी। तो एक मानी होते हैं किसी का गुमराह हो जाना, वालन का लफ्ज गुमराही के लिए भी इस्तेमाल होता है, और दूसरे इसके मानी होते हैं रास्ता भूल जाना, रास्ते से नवाकिफ होना। तो यहां पे कहा जा रहा है कि हमने तुझे जब रास्ते से भूला हुआ पाया, वजदा का मतलब होता है किसी चीज को पाना, जब हमने देखा कि आप रास्ता जो है वो भूल चुके हैं, यानी आपको पता नहीं है कि कुछ रास्ते पे चलें, तो क्या किया, फाहदा, तो आपकी जो है वो रहनुमाई की कि तुझे दीन शरीयत और ईमान दिया। क्योंकि अल्लाह के रसूल को तो नहीं पता था कि दीन क्या है, ईमान क्या है और शरीयत क्या है, तो अल्लाह ताला ने आपको नबूवत से नवाजा, कुरान मजीद नाजिल किया। इससे पहले आप क्या करते थे, गारे हिरा में जाकर कितने कितना अरसा जो बैठते थे, सत्तू और पानी ले जाते, तो आप कायनात पर गौर व फिक्र करते थे, आप सोचते थे कि इस कायनात का मकसद क्या है, अल्लाह ने दुनिया को क्यों बनाया है। तो यहां मानी गुमराह के नहीं है बल्कि बेखबर, नवाकफे राह के हैं। तो जब बेखबर पाया तो तुझे रहनुमाई दे दी नबूवत कुरान, वजदा का और पाया आपको आइलन गरीब तंगदस्त। तो जब आपको तंगदस्त पाया फिर क्या किया, फअग्ना, फिर आपको मालदार कर दिया। और आप देखिए कि यहां पर ये लफ्ज जो इस्तेमाल किया गया है ये आइलन का, और आप उर्दू में भी इसको इस्तेमाल करते हैं। उर्दू में कैसे इस्तेमाल करते हैं आइलन का लफ्ज, कैसे इस्तेमाल किया जाता है, जैसे अहलो अयाल आप बोलती है ना जी, फलां बड़ा अयालदार है, چھوٹے چھوٹے بچے ہیں، غربت ہے، اس کے لیے یہ لفظ استعمال کیا جاتا ہے تنگ دستی کے لیے. تو کہا کہ جب آپ تنگ دست تھے، جب آپ غریب تھے، جب مفلس تھے، تو ہم نے کیا کیا کہ ہم نے تجھے مالدار کر دیا. رسول اللہ صلی اللہ علیہ وسلم کے والد نے میراث میں صرف ایک اونٹنی اور ایک لونڈی چھوڑی تھی. آپ کی ساری زندگی افلاس کی زندگی تھی. پھر ایک وقت آیا کہ قریش کی سب سے زیادہ مالدار عورت جو ہے، اس کو آپ نے نکاح کا پیغام بھیجا، اور آپ یعنی رسول اللہ نے اس کو نکاح کا پیغام بھیجا، اور حضرت خدیجہ نے اس نکاح کے پیغام کو جو ہے وہ قبول کر لیا. حضرت خدیجہ رضی اللہ عنہ نے پہلے آپ کو تجارت میں اپنے ساتھ شریک کیا، پھر آپ کی امانت دیانت سے متاثر ہوئی، یہاں تک کہ اس نے شادی کر لی، اور اس نے تمام تجارتی کاروبار جو تھا وہ آپ ہی کے سپرد کر دیا. آپ اتنے مالدار ہو گئے، اور آپ کی مالداری کی نوعیت یہ نہیں تھی کہ آپ کی بیوی کے مال پر ہی آپ کا انحصار تھا، بلکہ تجارت کو فروغ دینے میں آپ کی محنت قابلیت کا بڑا حصہ تھا. تو یہاں پہ اسی اہم دولت کی طرف اور نعمت کی طرف منظر کشی کی جا رہی ہے. بتایا جا رہا ہے کہ آپ جو ہیں جب فقیری میں صابر تھے، آپ شاکر تھے، تو اللہ تعالیٰ نے آپ کو جو ہے وہ کیا کیا، خوب نوازا. آپ دیکھیں تنگ دستی کے لیے قرآن میں 7 لفظ آئے ہیں، جس میں یہ جو ہے آئلن کا ہے، جس کا روٹ ہے عین یا لام، ایلتن، اور اس کا تیسرا درجہ ہے عین و لام. ہر وہ چیز ہے جو انسان کو گرا بار کر دے اور اس کے بوجھ تلے انسان دب جائے. اور عیال سے مراد وہ افراد کہ جن کے اخراجات جو زندگی کے ہیں وہ انسان کی ذمہ داری ہو اور اس کے بوجھ تلے وہ دبا ہوا ہو. تو اس لیے یہ عیلت ان کا لفظ جو ہے محتاجی مفلسی کے لیے استعمال کیا جاتا ہے. رسول اللہ صلی اللہ علیہ وسلم کا فرمان ہے کہ تونگری ساز و سامان کی کثرت کا نام نہیں ہے. تونگری کا کیا مطلب ہوتا ہے؟ امارت. اصل تونگری دل کی تونگری ہے، یہ صحیح مسلم کی روایت ہے. اور رسول اللہ صلی اللہ علیہ وسلم دیکھیں گے کتنا دیتے تھے نا. تو یہاں پر جو ہے کیا کہا جا رہا ہے کہ دوسری نعمت کا ذکر کیا جا رہا ہے. دوسری نعمت کیا ہے؟ کہ آپ کو غنی کر دیا، مالدار کر دیا، خوب دیا. سارا مال حضرت خدیجہ رضی اللہ عنہ نے آپ کے قدموں پر ڈھیر کر دیا. فَأَمَّا الْيَتِيمَ فَلَا تَقْهَرْ. تو تین جو نعمتوں کا ذکر کیا، اب تین ہی حکم دیے گئے ہیں. نعمتوں کا ذکر کرنے کے بعد تین حکم ہیں، اور پہلا حکم کیا ہے؟ فَأَمَّا الْيَتِيمَ فَلَا تَقْهَرْ، لہذا یتیم کو مت جھڑکو. اور اب آپ دیکھیں کہ یتیم کون ہے؟ جس کا باپ نہیں ہے. اور تقہر، اس کا روٹ ہے قاف ہارا، قاف ہارا. قہر سے بھی آپ یہ لفظ جو ہے اس کا آپ استعمال کرتی ہیں، قاف ہارا. اس کے معنی کیا ہیں؟ یہ لفظ جو ہے استعمال کیا جاتا ہے غلبے کے لیے اور تسلط کے لیے، کسی پر غلبہ پا کر اسے ذلیل کر دینا. تو اس کے اندر دو باتیں پائی جاتی ہیں، ایک غلبہ اور دوسرا تذلیل. کبھی الگ الگ معنی میں بھی یہ استعمال ہوتا ہے، کسی پر ایسے مسلط ہونا کہ بس اس کو ذلیل کر کے رکھ دیں. اسی طرح القہقرا، قہقرا، پیچھے پاؤں لوٹنا، پیچھے پیچھے جانا، تو اس کے لیے بھی یہ استعمال کیا جاتا ہے. تو آپ کسی کو جب یتیم کو دیکھیں گے وہ ضعیف ہے، بے وارث ہے، تو کیا کہا جا رہا ہے کہ ایسے نہ اس پر مسلط ہوا جائے کہ اس کا حق ضائع کر دیا جائے. رسول اللہ صلی اللہ علیہ وسلم تو سب سے بڑھ کر یتیموں کے سر پر دست شفقت رکھنے والے تھے، پھر بھی آپ کو تاکید کی جا رہی ہے کہ یتیم کے ساتھ شفقت کا معاملہ کیا جائے، یتیم کے ساتھ سختی نہ کی جائے. تو آپ چونکہ خود یتیم رہ چکے تھے، آپ کو پتا تھا یتیمی کسے کہتے ہیں. اب کہا کہ شکرانہ یہ ہے کہ تمہارے ہاتھ سے کبھی کسی یتیم پر ظلم اور زیادتی نہ ہونے پائے. اور آپ نے رسول اللہ صلی اللہ علیہ وسلم کے حسن سلوک کے بہت سے واقعات سنے ہوں گے، ان میں سے وہ واقعہ بھی آپ کو یاد ہوگا کہ عید کی نماز کے لیے جا رہے ہیں، ایک یتیم بچہ رو رہا ہے، اور اس میں جو ہے رسول اللہ صلی اللہ علیہ وسلم اسے بلاتے ہیں، اسے پوچھتے ہیں کہ تم کیوں رو رہے ہو. بتاتا ہے کہ عید کا دن ہے، کپڑے بھی کوئی نہیں ہے پاس، اور میرے ماں باپ بھی نہیں ہیں. تو آپ جو ہیں اسے کہتے ہیں کہ کیا تم اس پہ راضی نہیں کہ محمد تمہارا جو ہے وہ باپ ہو؟ اور پھر اپنی بیوی کا نام لیتے ہیں اور کہتے ہیں کہ وہ تیری جو ہے وہ والدہ ہو. اور پھر اس کو روتے بچے کو چپ کراتے ہوئے آپ گھر لے آتے ہیں. اور ویسے بھی آپ کو یہ واقعہ بھی میں نے ایک دفعہ سنایا تھا کہ ایک یتیم بچہ تھا اور اس کے پیسے دینے تھے ابو جہل نے, دیتا ہی نہیں تھا نا, بہت تنگ کرتا تھا. وہ یتیم بچہ جو تھا جب ابو جہل کے پاس پیسے لینے کے لیے گیا تو ابو جہل نے نا جو ہے کہا کہ اس کے پاس جاؤ, رسول اللہ دور بیٹھے حرم میں جو تھے عبادت کر رہے تھے, کہا اس کے پاس جاؤ لوگوں کہ تجھے وہ دلوا دیں گے. لوگوں نے بھی کہا کہ جاؤ اس کے پاس, وہ تمہیں آپ کو دلوا دیں گے, مذاق کرنے کے لیے, کیونکہ ایک طرف ابو جہل دوسری طرف رسول اللہ اور آپ کی طرف اشارہ کرنا لوگوں کا اور یا پھر ابو جہل کا. تو اب جو ہے وہ لڑکا جو ہے وہ رسول اللہ کے پاس آتا ہے, آپ جو ہیں اسے کہتے ہیں کہ اچھا کس نے پیسے دینے ہیں, پتا چلا کہ ابو جہل نے دینے ہیں. آپ اس کو لے کر اس کے گھر جاتے ہیں, دروازہ کھٹکھٹاتے ہیں, بڑے حیران ہوتا ہے کہ کون, کہا کہ محمد, کہا کہ کیسے, کہا کہ اس بچے کے پیسے دو نا. اور باقی لوگ نا تماشا دیکھ رہے ہیں چھپ کر. آپ ابو جہل نا فوراً اندر جاتا ہے اور پیسے لے کر آتا ہے اور اس کا جو ادھار ہے قرض وہ دے دیتا ہے. اور پتہ ہے لوگ کہتے ہیں کہ تم نے ایسے کیوں کر دیا, ابو جہل کو جب تانے دیتے ہیں وہ کہتا ہے کہ کوئی میں نے نا ایسے دیکھا کہ میرے اور محمد کے درمیان آگ کی ایک خندق تھی, جیسے کہ ایک عذاب آ گیا تھا اور مجھے لگتا تھا کہ وہ مجھ پر چمٹ جائے گا, تو اس لیے ڈرتے ہوئے فوراً میں نے وہ پیسے دے دیے. اور اس سے پھر کیا بات پتہ چلتی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم یتیم کا خیال رکھتے تھے, ان کی ضرورتوں کو پورا کرتے تھے. اور پھر ڈان ڈپٹ کا تو سوال ہی پیدا نہیں ہوتا. فامل یتیما فلا تقہر, اور یتیم پر سختی مت کرو. قہر, سختی, ناراضگی, غصہ, یہ باتیں یتیم پر نہیں ہونی چاہیے. اس کا مطلب کیا ہے کہ ہم اپنے گھروں کا ضرور جائزہ لیں کہ ہمارے گھروں میں, خاندان, سوسائٹی میں جو یتیم ہیں کہیں ایسا تو نہیں کہ ان کے ساتھ لوگ سختی سے پیش آتے ہیں. اور یہ چیز اللہ کو سخت ناپسند ہے کہ یتیم روئے یا اس کے حقوق چھین لیے جائیں یا اس کو ستایا جائے. وَأَمَّا السَّائِلَ فَلَا تَنْهَرْ, اور سائل کو مت جھڑکو. سائل, سین عین سین حمزہ لام, یہ اسی سے سوال, سوالی, سائل. سائل ہوتا ہے سوال کرنے والا. اب اگر تیرے پاس کوئی سوالی آ جائے, فلا تنہر, تو اس کو مت جھڑک. تنہر کا روٹ بھی نون ہا را سے ہے, اس کے معنی ہوتے ہیں جھڑکنا, اور سائل کے معنی سوال کرنے والا. اب اس کے معنی یہ ہیں کہ جب تیرے پاس کوئی سوال کرے تو اس کے ساتھ جھڑک کر مت پیش آ. اب آپ دیکھیں کہ نہریں جو ہیں وہ کیسے بہتی ہیں, ان کے پانی میں جب تیزی ہوتی ہے, جب بہت زیادہ پانی ہوتا ہے تو تیزی سے بہتا چلا جاتا ہے. تو اس کے نہر کے اندر بھی ایک طرح سے سختی پائی جاتی ہے نا, کہ سختی ہے, تیزی ہے, ڈان ڈپٹ ہے, کہ وہ ہر چیز میں سے پانی گزرتا چلا جاتا ہے اور وہ بہتا چلا جاتا ہے. تو یہاں پر کہا جا رہا ہے کہ آپ جو ہیں وہ کیا کریں کہ جو سوالی ہے نا اس کی ڈانٹ ڈپٹ مت کریں. معنی یہ ہے, اب سوالی کتنی قسم کے ہیں, بہت سی قسم کے ہو سکتے ہیں کہ کوئی سوال ہی پوچھ لے آپ سے, علمی تحقیق کا سوال. بعض اوقات استاد جھڑکنا شروع کر دیتا ہے کہ کتنی دفعہ بتایا ہے نا. تو کوئی سوال پوچھے تب بھی جھڑکنا نہیں چاہیے. کوئی مال مانگے, کوئی ضرورت کی چیز مانگے تو ڈانٹ ڈپٹ کر اس کو دور نہیں کر دینا چاہیے. اللہ تعالی نے تین نعمتوں کا ذکر کیا, تین احسانات بتانے کے بعد تین ہی حکم دیے ہیں. اور یہاں پہ کیا کہا کہ ہدایت دی, رسالت دی, نبوت دی, یتیمی کے باوجود تیری کفالت کی, تجھے غنی بنایا, اتنے تجھ پر انعامات کیے. اب ایسا نہ ہو کہ جو ہے وہ اگر آپ سے کوئی پوچھے تو آپ اس سے سختی سے پیش آئیں یا مال کے دینے میں جو ہے وہ کمی کریں. اللہ کے نبی صلی اللہ علیہ وسلم تو سب سے بڑھ کر جو تھے وہ کیا کرتے تھے, مدد کرتے تھے. اگر کوئی سوالی ہاتھ پہ لاتا تھا تو اس کی بھی مدد کرتے تھے, اور اگر کوئی شخص جو ہے وہ مال مانگتا تھا, غریب ہوتا تھا, ضرورت مند ہوتا تھا, تو آپ اس کی بھی مدد کرتے تھے, خود مدد کرتے تھے. خود نہیں کر سکتے تھے تو باقی صحابہ سے کہتے تھے کہ کوئی ہے جو اس کی مدد کر دے. اچھا, اس سلسلے میں हमारे सामने फिर अमल का उसूल क्या निकलता है, ये बात पता चलती है। नंबर एक के हर उस्ताद जब उससे कोई दीन का मसला पूछे, कोई हुक्म दरियाफ्त करे, खा वो पूछने वाला कितना ही जाहिल और उजड़ क्यों ना हो, तो उस्ताद का ये फर्ज बनता है कि उसका उसके सवाल को बड़े तहम्मुल से सुने, उसका जो नामाकूल तरीका है उसको बर्दाश्त करे, और फिर बदमिजाज भी अगर कोई है ना तो उसको झिड़क कर जवाब दे के भगा ना दे, शफकत से पेश आए, उसकी ज़हनी उलझन उसकी परेशानी को दूर करे, क्योंकि बाज़ औक़ात परेशानियों की वजह से लोग सो भी नहीं पाते। और फिर दूसरी बात क्या है कि इसी तरह अगर कोई मदद मांगे तो उसकी मदद करनी चाहिए, उसके साथ नरमी का सलूक करना चाहिए, अगर खुद पैसे नहीं दे सकते, उसकी मदद नहीं कर सकते, तो दूसरों से सिफारिश कर सकते हैं। हजरत अबू मूसा अशरी रज़ियल्लाहु अन्हु कहते हैं, आप सल्लल्लाहु अलैहि वसल्लम के पास जब कोई साइल आता या कोई शख्स अपनी हाजत बयान करता तो आप सल्लल्लाहु अलैहि वसल्लम सहाबा से फरमाते कि तुम भी सिफारिश करो, तुम्हें अजर मिलेगा और अल्लाह ताला अपने पैगंबर की जबान से जो चाहेगा हुक्म देगा। तो ये बुखारी की रवायत है। इसी तरह जो है एक और रवायत है, हजरत अब्दुर्रहमान रवायत करते हैं कि उन्होंने आपसे पूछा रसूल अल्लाह से कि बाज दफा कोई साइल मेरे दरवाजे पर आन खड़ा होता है जिसे मेरे पास देने को कुछ भी नहीं होता, तो मैं क्या करूं? आपने फरमाया, अगर तुम फकीर को देने के लिए बकरी के एक जले हुए खुर के सिवा कुछ ना पाओ तो वही इसके हाथ में रख दो। ये तिर्मिजी की रवायत है। फिर इसी तरह निसाई की एक रवायत है कि एक दफा आपने फरमाया, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, क्या मैं तुम्हें ऐसे आदमी की खबर ना दूं जो सबसे बदतर है? सहाबा ने पूछा, हाँ बताइए। फरमाया, वो शख्स जिसे अल्लाह के नाम पर मांगा जाए और वो कुछ ना दे। अच्छा, इसमें एक बात याद रखें कि बाज लोग होते हैं कि वो उनकी हॉबी होती है मांगना, मांगने वाला आदि साइल होता है, अगर उसको जो है उसके साथ समझाने के लिए उससे जरा बातचीत अगर कर ली जाए, क्योंकि वो चिमट चिमट कर सवाल करते हैं ना, अगर उनको झिड़क दिया जाए तो कहते हैं कि इसमें फिर हरज नहीं है, क्योंकि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम गो के सबको देते थे, लेकिन ऐसे सवाल करना लोगों का चिमट चिमट कर आपको सख्त नागवार था। हजरत मुआविया कहते हैं कि आपने फरमाया, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मुझसे चिमट कर सवाल न किया करो, जो शख्स भी तुम में से मुझसे कोई सवाल करता है तो मैं उसे कुछ ना कुछ दे देता हूं, हालांकि मैं इसको मकरूह समझता हूं, इस तरह इस चीज में बरकत नहीं रहती जो मैं उसे देता हूं, जैसे तंग कर देना किसी को, ये इमाम मुस्लिम की रवायत है। इसी तरह हजरत उमर रजी अल्लाह ने फरमाते हैं कि एक दफा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सदके का कुछ माल तकसीम किया तो मैंने अर्ज की, या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह की कसम इसके मुस्तहिक तो और लोग थे। इसके जवाब में आपने फरमाया, इन लोगों ने दो बातों में से मुझे किसी एक बात पर मजबूर कर दिया, क्या? कि या तो बेहयाई और रिटाई से ये मुझसे मांगे या मैं इनके आगे बखील ठहरूं और बुखल करने वाला बन जाऊं, और मैं बुखल करने वाला नहीं हूं। बाज़ औक़ात लोग इतना तंग करते हैं ना कि फिर मजबूरन देना पड़ जाता है, कि गाड़ी के दरवाजा तोड़ना शुरू कर दिया, ऊपर बैठ गया आकर दरवाजे को खटखटाना शुरू कर दिया, फिर छोड़ा ही नहीं। और ये होते हैं गैर मुस्तहिक लोग, ये भी इमाम मुस्लिम की रवायत है जो मैंने भी आपको सुनाई है, आदि किस्म के बाज लोगों का पेशा होता है भकारी। अभी पिछले दिनों ही मैं पढ़ रही थी कि कोई ये ऐसे ही मांगने वाला था और कई किसी को चेंज चाहिए था तो कई हजार रुपए और डॉलर उसके पास थे, इनके पास टीवी फ्रिज और कारोबार है, और ऐसे ही उन्होंने बाज अपने जख्म बना लिए होते हैं रंग वगैरह डालकर, और ये कारोबार बड़े बड़े लोग करते हैं कि ऐसे ही कहीं से बच्चे ले लिए, उठा लिए और उनकी हैयत को बदल दिया, फिर उसके बाद कहीं भी जाकर किसी भी बड़े चौक पर बिठा देते हैं, सुबह बिठा देते हैं, शाम को उनको उठाते हैं, फिर वो ये आपस में जब मिलते हैं बताते हैं कि कितना कितना हमने जमा किया। तो ऐसे लोगों को नहीं देना चाहिए। क्या फरमाया? वह अम्मसा इला फला तनहर, और साहिल को मत झिड़को। वअम्मा बिनिअमति रब्बिका फहद्दिस। अब तीन हुक्म देने के बाद आखिरी बात जो रसूल अल्लाह से कही गई, और अपने रब की नेमत का इजहार करो। इसके क्या मानी है? हद्दसा युहद्दिसु तहदीसुन, बात करना, यानी अल्लाह ताला ने जो नेमतें दी हैं वो लोगों के सामने उसका जिक्र किया जाए। तो ये जो नेमतों का शुक्राना अदा करना है, اس کا کیسے شکرانہ ادا کرنا ہے کہ ان نعمتوں کا اظہار کیا جائے. اب آپ دیکھیں کہ اللہ تعالیٰ نے جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم کو بہت نوازا تھا, بہت سی نعمتیں جو تھیں وہ آپ کو ادا کی تھیں, عطا کی تھیں, بے شمار اللہ کے آپ پر احسانات تھے. تو کہا کہ اللہ کی نعمتوں کا آپ اظہار کیجئے. اور حدیث زبان سے نکالی ہوئی بات کو بھی کہتے ہیں. اس سے کیا بات پتا چلی کہ ہم سب کو اللہ تعالیٰ نے بہت سی نعمتوں سے نوازا ہے. جب رسول اللہ سے کہا جا رہا ہے کہ آپ اللہ کی عطا کردہ نعمتوں کو جو ہے وہ ان کا اظہار کیجئے, اللہ کا فضل و کرم جو ہے وہ دوسروں کو بتائیے, تو پھر ہماری بھی کیا ذمہ داری بنتی ہے کہ ہم بھی اللہ کی عطا کردہ نعمتیں جو ہیں ان کا اظہار کریں. اظہار کرنے کے کیا طریقے ہوتے ہیں؟ نمبر ایک کہ قلبی شکر, دل سے ان کو تسلیم کرنا. دوسرا کیا ہوتا ہے؟ زبانی شکر, کہ قلب کے ساتھ ساتھ پھر ہم زبان سے اللہ کا شکر ادا کریں. اور زبان سے شکر کیسے ادا کیا جا سکتا ہے؟ کہ مختلف جو ہے ذکر اور اذکار جو ہے نا ان کو ادا کیا جائے, ان کو پڑھا جائے. پھر ایک اور شکر کی قسم ہے اور وہ ہے عملی شکر. اور وہ کیسے؟ کہ پھر اللہ کی بندگی کی جائے, اللہ کی اطاعت کی جائے. اور اسی طرح ہمیں ایک طرف ہے نا اللہ کا شکر ادا کرنا, دوسری طرف بندوں کا بھی شکریہ ادا کیا جائے. ایک موقع پہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جو شخص لوگوں کے احسان پر ان کا شکر نہیں کرتا وہ اللہ کا شکر بھی نہیں ادا کرے گا. تو پھر ہمیں یہ تعلیم دی گئی کہ ہم جو ہیں وہ کیا کریں, پھر اللہ کا شکر ادا کریں. تو کیسے اللہ کا شکر ادا کریں؟ کہ ہم اللہ کی ناشکری نہ کریں, اور اللہ نے جو نعمتیں ہمیں دے رکھی ہیں نا اپنی زبان سے نعمتوں کا شکر ادا کیا کریں. بار بار اس بات کا ذکر کیا کریں کہ اللہ نے ہمیں بڑی نعمتوں سے نوازا ہے. شادی کا ہونا نعمت ہے, شوہر کا ہونا, اولاد کا ہونا, گھر کا ملنا, ماں باپ کا ہونا, استاد کا, کلاس کا, قرآن کا, اور نماز پڑھنے کی توفیق مل جائے. تو جتنی بھی نعمتیں ہیں نا اس کا زیادہ سے زیادہ احسان جو اللہ کا ہم پر ہے نعمتوں کا, تو ان کا شکریہ ادا کرنا چاہیے. اب رسول اللہ پر اللہ کا سب سے بڑا احسان کیا تھا؟ نعمت نبوت. اب نعمت نبوت کا اظہار کیا ہے؟ کہ دعوت و تبلیغ کا حق ادا کیا جائے. نعمت قرآن کا شکرانہ کیا ہے؟ کہ لوگوں میں زیادہ سے زیادہ قرآن کی تعلیمات جو ہیں وہ عام کی جائیں, انہیں ذہن نشین کیا جائے, لوگوں کو بتایا جائے کہ قرآن کتنی بڑی نعمت ہے. جیسے آپ اور مجھے بھی یہ ملی ہے, تو زیادہ سے زیادہ لوگوں کو پڑھائیں. نعمت ہدایت کا اظہار کیسے کریں؟ کہ بھٹکی ہوئی مخلوق کو پکڑ کر سیدھے راستے کی طرف لائیں. اسی طرح یتیمی, کچھ لوگ یتیم ہیں اور کسی کے ماں باپ ہیں, تو جن کے ماں باپ ہیں, جن کے سر پر باپ ہے, تو وہ کیا کریں؟ یتیموں کے ساتھ حسن سلوک کریں. جو امیر ہیں وہ غریبوں کے ساتھ جو ہیں حسن سلوک کریں, ان کو دیں, ان کے آنسو پونچھیں, ان کا دل خراب نہ کریں, محتاج بندوں کی مدد کریں. تو یہ جو آیت ہے نا, ایک ہی آیت ہے, وَأَمَّا بِنِعْمَةِ رَبِّكَ فَحَدِّثْ, ایک آیت میں ایک بڑی جامع ہدایت کر دی گئی. ایک طرف اللہ نے اپنے انعامات اور احسانات کا ذکر کیا, اور دوسری طرف رسول اللہ صلی اللہ علیہ وسلم کو یہ تاکید کی کہ وقت اور موقع کی مناسبت سے ہر محفل, ہر انجمن, ہر گلی, ہر کوچہ, ہر بزم میں, ہر جگہ جو ہے میرے ذکر جو ہے اس کا, میرا ذکر کرو. نہ غرض کسی سے نہ واسطہ, مجھے کام اپنے ہی کام سے, تیرے ذکر سے, تیری فکر سے, تیری یاد سے, تیرے نام سے. تو ہم سب کی پھر زندگی کا مقصد کیا بنتا ہے؟ میری زندگی کا مقصد تیرے دین کی سرفرازی, میں اسی لیے مسلمان, میں اسی لیے نمازی. تو اللہ تعالیٰ نے جو ہمیں نعمتیں عطا کر رکھی ہیں ان سب نعمتوں کا ہمیں شکر ادا کرنا چاہیے. لا الہ الا اللہ واللہ اکبر بھی کہنا چاہیے, سبحان اللہ بھی, الحمدللہ بھی کہنا چاہیے. اور اس کے ساتھ پھر اللہ کی عظمت اور شان یہ ہے کہ اپنی پوری زندگی اور جوانی کو اللہ کی بندگی میں ڈھال دینا چاہیے. سبحانک اللہم وبحمدک, نشہد ان لا الہ الا انت, نستغفرک ونتوب الیک.